समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र राजु थापा। आदरणीय श्रोता, अहिले देशमा प्रमुख दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिरहेका छन्। सरकारले जनताका पक्षमा जनपक्ष काम गरेको भनेर दावी गरिरहेको छ भने उतातिर विपक्षीले सरकारले जनताका पक्षमा काम गर्न सकेको छैन भन्ने आरोप लगाइरहेको छ। यस्तो अवस्थामा सरकारले कसरी काम गर्दैछ, सरकारले जनताका पक्षमा के नयाँ नयाँ कामहरू गरेको छ, यस विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामी सघाउनु छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी। मन्त्रीजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
मैले कुराकानीको शुरूआत नेपालमा उद्योग क्षेत्रको अवस्था कस्तो छ यो बाट शुरूआत गरे, खास गरेर बन्द भएका उद्योगहरूलाई सुचारू गर्ने भन्ने यहाँले कुरा गर्नुभएको थियो, कहाँसम्म पुग्यो?
यति बेला नेपालको उद्योग क्षेत्रले जसरी ग्रोथ गर्नुपर्ने हो त्यो बन्न सकेको छैन।
हजुर,
मूलत हामीसँग उद्योगका लागि स्रोत साधन अहिले पनि हामीले र मेटेरियल कच्चा पदार्थ बाहिरबाट निर्यात गर्नुपर्ने, हाम्रो लागत बढ्ने, आयातित वस्तुहरूको लागत कम हुँदाखेरि नेपालको उद्योगले ग्रोथ गर्न सकिरहेको छैन।
हजुर,
यसमा मूलत खानी खनिज लगायतको हाम्रो अधिकतम स्रोत साधनको उपयोग गर्ने कुराका लागि केही नीतिगत सुधारको माग गरेको छ। बाह्य लगानीकर्ता भित्र्याउन नीतिगत रूपमा रहेका समस्याहरूलाई हामी समाधान गर्न यतिखेर मन्त्रालय अगाडि बढिरहेको छ। थुप्रै ऐनहरू हामी संशोधनको तयारीमा छौँ। समग्र उद्योगलाई बन्ने नचिन्ने, वन त्यसै गरी जग्गा प्राप्ति भूमि व्यवस्थाले नचिन्ने खालका जे अहिलेका अवस्थाहरू जटिलताहरू छन् त्यसलाई फुकाएर हामीले आन्तरिक लगानी र बाह्य लगानीलाई भित्र्याउने, लगानी प्रवर्धन गर्ने र उद्योग क्षेत्रलाई हामीले जिडिपीमा त्यसको आजको लागतलाई बढाउन खोजिरहेका छौँ।
हजुर, यति भनिरहँदाखेरि जुन बन्द भएका उद्योगहरू छ नि उहाँहरूको खुलाउनको लागि केही प्रयास, केही प्रगतिहरू भएको छ कि?
बन्द भएका नेपालका खास गरी संस्थानहरू हिजो स्थापना कालमा सञ्चालनमा आएका र पछिल्लो पटक लामो समयदेखि बन्द भएका रुग्ण रहेका उद्योगहरूको सन्दर्भमा सरकारले आवश्यक तयारी गरेको छ। खास गरी विराटनगर जुट मिलदेखि रबर, गोरखकाली रबर उद्योग, मेटल कम्पनी मेघना सहित, अनि यसै गरी यो उदयपुर सिमेन्ट, हेटौडा सिमेन्ट, धागो, हेटौडा कपडा, यो थुप्रै संस्थानहरूलाई सञ्चालन गर्न यतिखेर आवश्यक गृह कार्य भइरहेको छ। हामीले खास गरी निजीकरण समिति भनेर अर्थमन्त्रीज्यूको नेतृत्वमा त्यो समितिमा अहिले प्रवेश पाएको छ। समितिले यी रुग्ण रहेका संस्थानहरूलाई हामीले क्याबिनेटमा प्रवेश गराउने, त्यसपछि त्यसको लागत, अहिलेको समग्र वित्तीय दायित्व र अहिलेको अवस्थामा त्यसलाई सञ्चालन गर्न सकिने अवस्था के हो भनेर त्यसको डिडिए चाहिँ हामी गर्छौँ। त्यसपछि हामी नयाँ मोडालिटी सञ्चालन र व्यवस्थापनको नयाँ मोडालिटी खोजेर ती रुग्ण रहेका उद्योगहरूलाई सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढेको छ। निजी उद्योग जो छन् तिनी रुग्ण रहेका उद्योगहरूलाई राज्यले पटक पटक नीति कार्यक्रममा बजेटमा रुग्ण उद्योगलाई हामी सहुलियत दिन्छौँ भन्ने कुरा उल्लेख गर्ने, तर तिनीहरूले प्राथमिकतामा नपाउने कुराले एउटा निराशा छाएको छ। त्यसैले सरकारको तर्फबाट हामी एउटा अधिकार सम्पन्न कार्यदल बनाएर त्यसको आजको स्ट्याटस के हो, ती अब सञ्चालनमा ल्याउन आवश्यक छ छैन, त्यसको समग्र रिपोर्ट तयार गरेर त्यसमा चाहिँ सरकारले दिने सहुलियत के दिन सक्छ, ब्याज दरमा दिने सहुलियत या त्यसका लागि अरू र मेटेरियलमा दिने सहुलियत, भन्सार दरमा दिने सहुलियत, यी विषयहरूमा चाहिँ त्यो कार्यदलले जे निष्कर्ष दिन्छ त्यसलाई हामी सिफारिस गरेर अगाडि बढाउँछौँ।
बन्द भएका उद्योगहरू अहिले नै यो मोडेलमा चलाउने भन्ने निर्णय भएको छैन,
मोडालिटी ऐनले नै 7-8 मोडालिटी तय गरेको छ, या त्यसलाई चाहिँ हामी विघटन गर्ने उद्योगलाई, या त्यसलाई चाहिँ लिज करार मोडालिटीबाट दिने, या त्यसलाई चाहिँ पिपिपी मोडेल भन्ने अहिले त्यो मोडालिटी पनि हुनसक्छ। यो थुप्रै मोडालिटीहरू छन्, त्यसमा चाहिँ उपयुक्त के हुनसक्छ, हामीले सरकारको अहिले भएको जग्गा सम्पत्ति त्यसलाई चाहिँ एक इन्च पनि हामी बेच्दैनौँ, तर सञ्चालन गर्दाखेरि सञ्चालन गर्नेले गर्नेलाई हामीले लिजमा दिने, करारमा दिने, र उसले चाहिँ आफ्नो व्यवस्थापकीय पक्ष चाहिँ सञ्चालन गर्ने गरी त्यो पनि हुन सक्छन्। त्यो मन्त्री परिषदले त्यसको आवश्यक निर्णय लिन्छ।
निजी उद्योगहरूको सन्दर्भमा कुरा गर्दाखेरि अहिले यो विद्युतको कुरा व्यापक उठिरहेको छ, यिनीहरू नियमन गरी निकायले गर्न नसकेको हो या किन हो, यस्तो के भइरहेछ, यस्तो यहाँहरू के गर्दै हुनुहुन्छ यस विषयमा?
अब यसलाई खास गरिकन तत्सम्बन्धी एउटा न्यायिक समिति पूर्व न्यायाधीशको नेतृत्वमा एउटा लाल आयोग गठन भएको थियो, त्यसको प्रतिवेदन आएको छ, त्यो प्रतिवेदन पनि हामीले मन्त्री परिषदले सार्वजनिक गरेको छ। त्यो प्रतिवेदनको निष्कर्षको आधारमा यो विषयको निरूपण गर्नुपर्छ भन्ने नै छ। त्यसमा मूलत अहिले पनि उद्योगीहरूले जुन टिओटी मिटरले जे त्यो महसुल निर्धारण गर्छ त्यो आधारमा तिर्न उहाँहरू मन्जुरै हुनुहुन्छ। अब हामीले पटक पटक चाहिँ लोड सेडिङ मुक्त भनेर नेपाल विद्युत प्राधिकरणले घोषणा गरेका छ र अहिले पनि लोड सेडिङ मुक्त भएको छैन। लोड सेडिङ मुक्त गर्दाको पाउने सहुलियत के हो भन्ने कुराको पनि त्यहाँ नियमावलीले ऐनले व्यवस्था गरेका छ। त्यसैले यसलाई चाहिँ ठुलो इगो बनाउनुभन्दा न्यायिक रूपमा त्यसको निरूपण गर्ने कुरालाई नै हामीले स्वीकार गर्नुपर्ने हुन्छ, लाल आयोगको प्रतिवेदन स्वीकार गर्नुपर्ने हुन्छ। त्यसलाई क्याबिनेटले सरकारले पनि अन गरिसकेको छ। अब त्यसलाई कार्यान्वयन गर्ने भने चाहिँ विद्युत नियमन आयोग हो, त्यो आयोगले पनि केही निर्णयहरू गरेका छ, त्यो अर्थमा चाहिँ यसको यो विषयको समाधान हुन्छ भन्ने हाम्रो विश्वास हो।
यिनीहरू भने के छ भने व्यवसायहरूले आफ्नो उत्पादन गर्ने होइन, उत्पादन गरेपछि त्यहाँबाट नाफा पनि गर्ने, जुन विद्युत तिर्नु पर्थ्यो त्यो नतिर्दाखेरि उहाँले चाहिँ अलिकति लापरवाही गर्दाखेरि अब सरकारले पनि कडाइ नगर्दाखेरि यो अवस्था सिर्जना भएको भन्छन् नि?
होइन, त्यो होइन, यसलाई चाहिँ नतिर्ने पनि भनेका छन्, तिरेको पनि छ, तिर्ने क्रममा पनि छन्।
हजुर,
त्यसलाई चाहिँ अतिरञ्जित गर्ने कुरा र त्यसको हिजो यति चाहिँ विद्युत उद्योगीहरूले लिए त्यसको यति पैसा हुन्छ, त्यो पैसालाई चाहिँ उसले आम्दानीमा देखायो, आम्दानीमा देखाइसकेपछि बोनस खाएको छ, महालेखाको प्रतिवेदनमा त्यो कुरा उल्लेख गर्यो, वास्तवमा त्यो त होइन। त्यसैले चाहिँ हामीले लामो 8 वर्षसम्म उसले किन असुल गर्न सकेन त, उद्योगमा सञ्चालनमा रहेको विद्युत जो प्रयोग गर्यो त्यसको महसुल असुल गर्ने जिम्मा त एनएको हो, नेपाल विद्युत प्राधिकरणको हो। त्यो प्राधिकरणले 8 वर्षसम्म अनि ब्याज थप्दै जाने, ब्याज थप्दै जाने, मुनाफा देखाउँदै जाने अनि बोनस खाँदै जाने कुराको उसको चाहिँ त्यो गर्न मिल्छ? त्यो त 1 वर्षमा 6 महिनामा कति बेला चाहिँ लिनुपर्ने हो, त्यो त पुर्याउनु पर्थ्यो नि। अनन्तकालसम्म त्यो विषयलाई चाहिँ बल्झाइराख्ने, त्यो विषयको अतिरञ्जित गरिराख्ने, नेपालको उद्योगलाई प्रभावित गरिराख्ने, राजस्वमा त्यसको प्रतिकूल प्रभाव परिरहने, रोजगारीमा त्यसको प्रतिकूल प्रभाव परिरहने, यो कुरा त प्राधिकरणले चाहिँ यसरी बल्झाउनु मिल्छ?
यो यो विषयमा यहाँहरू र ऊर्जा मन्त्रालय बीच सहकारी हुँदैन, कुराकानी हुँदैन, यो यो समस्या समाधान गर्नुपर्छ भन्ने विषयमा
सरकारको तर्फबाट उच्च स्तरीय आयोग बन्यो, आयोगले प्रतिवेदन बुझायो, प्रतिवेदनलाई कार्यान्वयन गर्ने सरकारको निर्णय छ। त्योभन्दा बढी फलफल गर्नुपर्ने के, सरकार निर्णय गरिसकेका कुरालाई त कार्यान्वयन गर्ने हो नि।
मन्त्रीजी, अर्को कुरो यहाँनिर अहिले निर्माण सामग्रीको भाउ ह्वात्तै बढेको छ, सिमेन्टको भाउ ह्वात्तै बढेको छ, यसलाई त नियन्त्रण गर्नु पर्ला नि यहाँनिर?
खास गरी यतिखेर सिमेन्ट उत्पादक संघसँग पनि हामी बस्यौँ, छलफल गऱ्यौँ, उनीहरूको लागत एस्टिमेट हिजो लामो समयदेखि जुन लागत थियो त्यसमा चाहिँ केही वृद्धि गर्नुपर्छ, फेरि त्यो सबै यो सिजनभन्दा बाहेक त उत्पादन गरेर पनि त्यो बिक्री हुँदैन। त्यसैले उनीहरूले आफ्नो लागत सबै कुरालाई ध्यानमा राखेर हिजोको एउटा रेसियोमा कति बढाउँदा उपयुक्त हुन्छ भन्ने गरी गरेको छ। त्यसमा निर्माण व्यवसाय सङ्घको आपत्ति छ, हामीले निर्माण व्यवसाय सङ्घ र सिमेन्ट उत्पादकहरूलाई राखेर पनि छलफल गऱ्यौँ, अहिले पनि त्यो छलफलको क्रममा छ। त्यसलाई चाहिँ मुख्य गरी अहिलेको बढाउँदाखेरिको कति बढाउने लागत कति बढिया छ त्यो आधारमा चाहिँ त्यो अनावश्यक मनलाग्दी गरी बढाउने कुरा सरकारले नियन्त्रणमा ल्याउँछ, अभाव हुन दिँदैन। त्यसमा पनि चाहिँ हामी छलफल गरिरहेका छौँ, विभिन्न चरणमा बसेका पनि छौँ, केही सहमति बनिया छ, केही कुन बाँकी छ,
किनभने यसले त समग्र देशकै निर्माणमा प्रभाव पार्छ।
त्यसलाई त्यो प्रभावित हुने कुरा खास गरिकन यसको जिल्ला स्तरमा
हजुर
त्यो मूल्य निर्धारण एउटा समिति हुन्छ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, उसले वर्षमा एकपटक मूल्य निर्माण सामग्रीहरूको मूल्य निर्धारण गर्छ, त्यही आधारमा स्कुनेट डिजाइन बन्छ, त्यही आधारमा चाहिँ ठेक्का प्रक्रिया अगाडि बढ्छ, त्यसलाई प्रभावित नहुने गरी नै यो मूल्यलाई हामी समायोजन गर्छौँ।
हजुर, यो त ठुला उद्योगको कुरा भयो, साना तथा घरेलु उद्योगहरू छन् नि, तिनीहरू पनि फस्टाउन सकेको छैनन्, नयाँ ढङ्गले चाहिँ चल्नुपर्ने अवस्था आएको हो कि?
त्यसमा चाहिँ खास गरी लगानी हामी भित्राउन खोजिरहेका छौँ।
हजुर,
हाम्रो स्रोत साधनमा आधारित उद्योग, उद्योगले उत्पादन गरेका वस्तु, वस्तुको ब्रान्डिङ, प्याकेजिङ, बजारीकरण, यी थुप्रै कुराहरूमा चाहिँ जटिलताहरू छन्। यसलाई चाहिँ हामीले आयात प्रतिस्थापन, निर्यात वृद्धि गर्ने र हाम्रो उत्पादन, उत्पादकत्व वृद्धि गर्न सरकारले आवश्यक नीति तर्जमा गर्दैछ र हामीले लगानीकर्ताहरूलाई पनि भनिरहेका छौँ, हाम्रो आधार भनेको हाम्रो स्रोत साधनमा आधारित उद्योगको प्रवर्धन गर्नुपर्नेछ, त्यसका सम्भावनाहरू छन्। आज पनि जडीबुटीमा हाम्रो कृषिजन्य उत्पादन जुन निर्यात पनि भइरहेका छन्, यो कुराको चाहिँ प्रमोसन गर्न मन्त्रालयले थप योजना बनाएको छ। हामी लगानीकर्ताहरूलाई, आन्तरिक लगानी, बाह्य लगानीलाई पनि त्यसमा प्रेरित गर्छौँ।
घरेलु तथा साना उद्योगको व्यवसायहरू अहिले पनि चाहिँ यो क्षेत्रमा सरकारले हेरेन, लगानी मैत्री वातावरण भएन, हामीलाई सहयोग गरेन, हामीले चाहिँ देशको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेका छौँ भन्ने उहाँहरूको आरोप छ।
उहाँको आरोप भन्दा पनि अब उहाँहरूले चाहिँ एसएमईहरूको अहिलेको जुन आवश्यकता छ, बढी रोजगारी, स्वरोजगार सिर्जना गर्ने ठाउँहरूमा हामीले स्टार्टअप नीति कार्यक्रमलाई पनि अगाडि बढाएका छौँ। हिजो 25 करोडबाट सुरु गरेको, आज 1 अर्बको फन्डबाट हामीले चाहिँ एउटा नवीनतामा एउटा कुनै प्रस्ताव, योजना, कार्यक्रमलाई सरकारले न्यून ब्याज दरमा चाहिँ सहुलियत ऋण कर्जा प्रवाह गरिरहेको छ। यसलाई वित्तीय क्षेत्रसँग पनि हामी जोड्छौँ। यो नीतिगत रूपमा नभएका विषयहरूलाई पनि हामीले लघु घरेलु नीति 2081 अस्ति मात्रै क्याबिनेटले टुङ्ग्याएको छ। सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधि 2081 हामीले गरेका छौँ। लघु साना घरेलु कोष भनेर पनि खडा गरेका छौँ। यसरी नयाँ नीतिबाट पनि हामी साना लघु घरेलु उद्यमीहरूलाई चाहिँ प्रोत्साहित गर्ने गरी सरकारले आवश्यक तयारी गराएको छ।
यी उद्योगहरू खुल्नुभन्दा बन्द गर्दाखेरि अझै समस्या छ, त्यो कानुनी जटिलताहरू पनि छन्।
होइन, त्यो छैन, अहिले चाहिँ तपाईँले कम्पनीमा दर्ता भएकाहरूलाई पनि हामी सहज रूपमा उसले एउटा नोटिस मात्रै दियो भने त्यो बन्द हुन्छ, उद्योगमा पनि त्यही हो। अहिले त्यस्तो खालको जटिलता छैन, हामी त्यही कुराहरूलाई नै ध्यानमा राखेर उद्योग सञ्चालन, स्थापना र त्यसको बन्द गर्नुपर्दाको जटिलता जे छन् त्यसलाई पनि हामी फुकाउँदैछौँ। अहिले त अटोमेसनमा हामी यी निकायहरूलाई लग्दैछौँ ताकि घरमै बसेर पनि कम्पनी दर्ता गर्न सकिने, उद्योग दर्ता गर्न सकिने ठाउँबाट आजको प्रविधिको विकाससँग हामीले चाहिँ यी कामहरूलाई चाहिँ जोडिरहेका छौँ।
अहिले लागतको कुरा आउँछ नि हजुर, यसमा लागतको कुरा गरी सहुलियत दरको ऋण दरका कुराहरू साना तथा घरेलु उद्योगहरूलाई त्यस्ता केही नयाँ प्रावधान पनि ल्याउनु भएको छ कि यहाँले?
मैले भने नि हजुर, चाहिँ एउटा के गरेका छौँ भने हामीले यो स्टार्टअप कार्यक्रम ल्याएका छौँ।
हजुर,
एउटा कुनै मान्छेले आफ्ना अनुभवबाट, आफ्नो ज्ञानबाट, सिपबाट, क्षमताबाट के गर्छु भन्यो भने राज्यले प्रेरित गर्न हामीले स्टार्टअप कार्यक्रम दिइरहेका छौँ। दोस्रो, त्यसमा चाहिँ नीतिमा पनि हामीले चाहिँ अहिलेसम्म नभएका नीतिहरू पनि अख्तियार गरेका छौँ। हामीले आन्तरिक लगानी या बाह्य लगानी भित्राउन पनि त्यसमा चाहिँ केन्द्रित गरेका छौँ। यसले गर्दाखेरि चाहिँ अहिले लघु घरेलु उद्यमीहरूलाई चाहिँ प्रोत्साहित गर्ने, उनीहरूको उत्पादनको बजारीकरण गर्न चाहिँ सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग, अब कुनै पनि निकायमा त सरकारको निकायहरूमा हामीले चाहिँ उपलब्ध भएसम्मका लागि स्वदेशी वस्तु उपभोग गर्ने कुनै मन्त्रालयका कार्यालयहरू हुन् या चाहिँ सरकारले दिने पोसाक भत्ताको कुरा होस्, संघीय सरकारदेखि स्थानीय तहसम्म हामीले अनिवार्य रूपमा नेपाली उत्पादनको उपभोग गर्ने कुराको ग्यारेन्टी गरेका छौँ। त्यो भएन भने महालेखाले त्यसलाई बेरुज निकाल्ने भनेर पनि उल्लेख गरेको छ।
यो निर्णय त पटक पटक भइसकेको छ, यो नयाँ होइन, पटक पटक भइसकेको छ, कार्यान्वयन हुन सकेको छैन।
पटक पटक भएकै छैन, कहिले भयो भन्दा अगाडि हामीले अहिले भर्खरै त नीति ल्यायौँ, भोलि चाहिँ तपाईँको अब यो हप्ताभित्र दुई चार दिनभित्र राजपत्रमा चाहिँ त्यो निस्किन्छ।
हजुर,
राजपत्रमा निस्किसकेपछि हामीले यसलाई अबका सरकारी कार्यालयहरूमा तपाईँको मेड इन नेपाल, मेक इन नेपाल, हाम्रा वस्तुहरू हामी एडिसन भनेर चाहिँ त्यसको सूची तयार गरेका छौँ, त्यसलाई पोर्टलमा राख्नेछौँ। त्यो पोर्टलमा राखिसकेको खरिद अनिवार्य गरेको छ, त्यो अनिवार्य भइसकेपछि त्यो हुँदाहुँदै अरू खरिद गरियो भने त्यसलाई बेरोज निकाल्ने भनिसकेपछि हामी चाहिँ त्यो कार्यान्वयन हुन्छ कि हुँदैन?
हिजोको दिनमा चाहिँ निर्णय मात्र भएको थियो, अब नीतिगत रूपमै आउने भयो त्यसो भए?
नीतिगत रूपमा कार्यविधि मन्त्री परिषदबाट स्वीकृत भएको छ, त्यो राजपत्रमा अबको एक हप्ताभित्र राजपत्रमा आउनेछ, त्यसलाई हामी चाहिँ देशभरि लागू गर्नेछौँ।
यो घरेलु तथा साना उद्योग अथवा नेपालका उत्पादनहरू को कच्चा पदार्थहरू ल्याउँदाखेरि महँगो पर्दाखेरि यसले चाहिँ यसको लागत कष्ट नै लागत मूल्य नै महँगो पर्ने हुँदा अन्य बाहिरबाट आउने सामग्रीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन भन्छन् नि?
त्यो त छ, त्यो हिजो मैले अघि पनि भने प्रारम्भमा भने कि हामीसँग न प्रविधि हुने न चाहिँ कच्चा पदार्थ हामीले उत्पादन गर्न सक्ने, आयातित गर्दाखेरि लागत बढेर अरू तयारी वस्तुहरू सस्तो हुने खालको स्थितिले गर्दा नेपालको उद्योग फस्टाउन सकेन। यसमा चाहिँ मैले भने नीतिगत सुधार अहिले पनि हामी सार्वजनिक खरिद ऐनलाई संशोधन गर्दैछौँ, बौद्धिक सम्पत्ति ऐन संशोधन गर्दैछौँ, कम्पनी ऐन संशोधन गर्दैछौँ, औद्योगिक व्यवसाय ऐन संशोधन गर्दैछौँ। यो सबै नीतिगत सुधार गरेर त्यो चाहिँ औद्योगिक व्यवसाय ऐनले दिएको सहुलियतलाई प्रत्येक वर्षको बजेट विनियोजित ऐनले चाहिँ खण्डित गर्ने कुरा छ, त्यसलाई हामी यसपटक सक्षम छौँ।
त्यसै गरेर जुन आपूर्तिका कुराहरू छन्, बजारमा महँगी बढेको छ, खाद्यान्नको महँगी बढेको छ, सबै कुराहरू भान्सा महँगो भएको छ, यसलाई चाहिँ नियन्त्रण गर्न नसकिएको हो कि
होइन? अब यसलाई चाहिँ हामीले आयात गर्नुपर्ने, जसरी पेट्रोलियम पदार्थको सन्दर्भमा हामीले स्वचालित मूल्य प्रणाली सुरु गरेका छौँ, घट्दा घट्ने, बढ्दा बढ्ने।
हजुर,
हाम्रो उत्पादन होइन तर हामीले चाहिँ त्यसको प्रयोग गर्न त्यसलाई चाहिँ जुन प्राइस पाएको छ त्यही प्राइसमा चाहिँ सरकारले व्यवस्था गरेको छ। अब त्यसलाई न्यूनीकरण गर्न हामीले इथानोललाई अगाडि बढाउन खोजिरहेका छौँ, हाम्रो उत्पादन वृद्धि हुने, पेट्रोलियम पदार्थको आयात घटाउने, यो विद्युतीय सवारीलाई सहुलियत दिने, हाम्रो विद्युतबाट अधिकतम यो कुराले पनि मूल्यलाई न्यूनीकरण गर्ने कुरा, हाम्रो उत्पादन भएन भने स्वाभाविक रूपमा खाद्यान्नकै विषयहरू पनि आयातित हुँदाखेरि त स्वाभाविक मूल्य बढ्छ, त्यसलाई पनि हामीले चाहिँ त्यो मूल्यलाई पनि समायोजन गर्ने गरी नै सरकारले त्यसका आवश्यक प्रक्रियाहरू गरेको छ। सरकारको तर्फबाट पनि हामीले खाद्य व्यापार कम्पनीले अहिले पनि सहुलियत मूल्यका पसलहरू देशभरि खोलेको छ, त्यहाँ चाहिँ सहुलियत पनि दिएको छ, त्यहाँबाट पनि हामी बिक्री वितरण गरिरहेका छौँ। आधारभूत तहका मान्छेहरूलाई, जनताहरूलाई उपयुक्त प्राइसमा सरकारले दिने अनुदान, ढुवानी अनुदानका प्रबन्धहरू पनि भएका छन्। अहिले पनि हाम्रो यो खाद्य आपूर्तिलाई अभाव हुन नदिने गरी नयाँ ढङ्गले आज खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले खरिद प्रक्रियाहरू, हिजो धानको सिजनमा धान खरिद गर्ने, अब गहुँको सिजनमा गहुँ खरिद गर्ने, अरू दलहनी लगायतका अत्यावश्यक वस्तुमा चाहिँ खाद्य व्यापारले यो सबै प्रबन्ध गरिरहेको छ। बजार नियन्त्रण गर्ने गरी हामीले उपभोक्ता अदालतलाई पनि गठन गर्ने गरी न्याय परिषदबाट निर्णय भएको छ। अब हामी यो सम्भवतः यो महिनाभित्र न्याय परिषद के अरे यो उपभोक्ता अदालतको सबै संरचनाहरू स्थापना गरेर बजारमा हुने कालो बजारी, मूल्य वृद्धि लगायतका कुराहरूलाई नियन्त्रित गर्न न्यायिक रूपमा चाहिँ उपभोक्ता अदालतले एउटा नियन्त्रण गर्ने कुरा गर्नेछ। त्यो कुरालाई पनि हामीले अगाडि बढाएका छौँ।
यहाँले यो भनिराख्नु भएको छ, तर बजारमा चाहिँ अनुगमनै छैन, एकदमै फितलो छ, चाडपर्व लक्षित अनुगमन भयो भन्ने आरोप छ।
होइन, चाडपर्वलाई पनि हामी लक्षित गरेर चाहिँ अनुगमन गऱ्यौँ, फेरि पनि चाहिँ त्यस्तो खालको छ भने सरकारले, सरकारको सेन्डरले आवश्यक अनुगमन गरिरहेको छ, त्यो प्रक्रियालाई पनि हामीले अगाडि बढाउँछौँ। तैपनि यहाँ अहिले खुला बजार के अरे चाहिँ भइरहँदा, यो सीमावर्ती क्षेत्र खुला भइरहँदा केही जटिलताहरू त छन्, तर पनि त्यसलाई चाहिँ हामीले अनुगमन गर्ने, नियन्त्रण गर्ने अनि कारवाही गर्ने, कारवाहीका पनि थुप्रै श्रृङ्खलाहरू तपाईँले देख्नुभयो होला, त्यो किसिमले पनि अगाडि बढाएर
यो बिचमा चाहिँ बिचौलियाको अन्त्य गर्न सकिन्न मन्त्रीजी। खास गरेर चाहिँ किसानले उत्पादन गर्छ, किसानले लागत मूल्य पाउँदैन, उपभोक्ताले महँगो तिर्नुपर्छ, बिचको मान्छेले चाहिँ बिचु बिचौलियाले यसो गइरहेछ, यसो फाइदा लिइरहेको छ।
सरकारले समर्थन सबै वस्तुहरू कृषिजन्यमा आज सबैभन्दा बढी अनुदान सरकारले दिइरहेको छ। हामीले चाहिँ फर्टिलाइजर मल खादमा मात्रै पनि 38 अर्बभन्दा बढीको चाहिँ अनुदान दिइरहेको छ, उखुमा अनुदान दिइरहेको छ सरकारले। त्यसलाई चाहिँ उत्पादन हाम्रो घटेको छ, उत्पादन वृद्धि गर्नुपर्नेछ, व्यावसायिक खेती सुरु गर्नुपर्नेछ। त्यो व्यावसायिक खेती सुरु गर्दाखेरि पनि आजको चाहिँ जे हाम्रा हदबन्दी लगायतका जग्गाका विषयहरू छन् त्यसलाई पनि हामी नयाँ ढङ्गले नीतिगत सुधार गर्न खोजिरहेका छौँ। सरकारले दिइरहेको अनुदानलाई सरकारले नै समर्थन मूल्य निर्धारण गरेर किसानलाई मर्का नपर्ने गरी नै केही विधिहरू अगाडि बढाएको छ। त्यसमा हाम्रो उत्पादन उत्पादकत्व वृद्धि नहुँदाखेरिका केही जटिलताहरू हामीले बेहोर्नुपर्नेछ, त्यसलाई पनि आज कृषि दशक भनेर हामीले घोषणा गरेका छौँ। र कृषिलाई पनि हामीले आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने, यान्त्रिकीकरण गर्ने कुरामा सरकारले प्राथमिकतामा राख्छ।
केही कुराहरू हाम्रो चाहिँ नीतिगत व्यवस्थाले गर्दाखेरि पनि हामी महँगोमा परेका हौँ, उपभोक्ताहरू मालमा परेका हुन् कि, जस्तै मैले उदाहरणको रूपमा हामीसँग प्रशस्त काठ छ, जङ्गलमा काठ छ, तर नीतिगत रूपमा चाहिँ त्यसलाई चाहिँ प्रयोग गर्न नसकिँदाखेरि त्यो काठहरू जङ्गलमा आगो लगाएर अथवा सडेर जान्छ, हामी विदेशबाट काठ मगाइरहेका छौँ, उपभोक्ताहरू त मालमा परेका छन् नि, यी नीतिगत कुराहरूलाई त पन्छाउनु पर्ने होला नि।
हामी एक्सपोर्टर सरकारले,
मैले एउटा उदाहरण मात्र दिएको, यस्ता अरू पनि छन्,
तपाईँले भनेको कुरा मैले बुझेँ, तपाईँले जे भन्नु खोज्नु भएको छ त्यसप्रति सरकार संवेदनशील भएर हामी चाँडै यो अबको संसद अधिवेशनभित्र टुङ्गिने गरी, त्यसमा पनि अझ फास्ट्याकबाट अबको अधिवेशनलाई हामी कानुन निर्माणको अधिवेशन, हिउँदे अधिवेशनलाई एउटा सफल अधिवेशन बनाउने गरी सरकारले निश्चित समय तोकेर त्यो समयभित्र त्यो प्रस्ताव अब यो लामो समयसम्म समितिमा रहने, संसदमा छलफलमा रहने, विचाराधीन अवस्थामा रहने कुरालाई अन्त गरेर टास्क दिएर अहिलेका विद्यमान कानुनी जटिलतालाई क्याबिनेटले निर्णय गरिसकेको छ, सबैभन्दा मन्त्रालयलाई निर्देश गरिसकेको छ। अहिले हडल्सको रूपमा रहेका एउटा मन्त्रालयले अर्को मन्त्रालयलाई नचिन्ने, सहजीकरण नगर्ने, यो जे खालका विषयहरू छन्, कार्यविधि खारेजी गर्ने, पुराना ऐन खारेजी गर्ने, प्रतिस्थापन गर्ने र नयाँ ऐन निर्माणको कार्यलाई अहिले लामो समय नभइकन संसदले को यो अधिवेशनको छोटो समयभित्र हामीले एउटा टास्क दिएर प्रमुख अहिलेका प्राथमिकताका चाहिँ कानुनहरू संशोधन गर्दाखेरि को कोलाई चाहिँ पहिलो प्रायोरिटीमा राख्ने, सार्वजनिक खरिद होइन, मैले अघि भने त्यसै गरी मैले उद्योग वाणिज्य आपूर्ति मन्त्रालयभित्र रहेका आधा दर्जन ऐनहरू अनि त्यसै गरी चाहिँ कार्यविधिहरू खारेज गर्ने र ऐनहरू प्रतिस्थापन गर्ने, नयाँ ऐनहरू निर्माण गर्ने, त्यसै गरी वन मन्त्रालयभित्र तपाईँले देखाएको वन वातावरणसँग रहेका थुप्रै कहीँ चाहिँ तपाईँको मध्यवर्ती क्षेत्र भनिया छ, कहीँ राष्ट्रिय निकुञ्ज भनिया छ र अन्य सामुदायिक वनभित्रको पनि जे आजका जटिलताहरू छन् त्यसलाई फुकाएर लाने गरी नै सरकारले तीव्र गतिमा यसको आवश्यक तयारी गरेको छ। संसद बस्ने बित्तिकै एक महिनाभित्र जम्मै कानुन पास गर्ने गरी, पारित गर्ने गरी आवश्यक तयारी गरिरहेका छौँ।
देशका दुईटा ठुला दलको संयुक्त सरकार छ, होइन, यहाँसँग पर्याप्त सुविधाजनक बहुमत पनि छ, तर पनि जसरी जनताको पक्षमा काम गर्नु पर्थ्यो त्यसरी गर्न सकेन भनेर विपक्षीले आरोप लगाइरहेछ यहाँहरूलाई, त्यो साँच्चै नसकेकै हो या विपक्षीको आरोप मात्र हो?
नेपालको भाष्य चाहिँ निर्माण गरेको छ
हजुर।
आज नेपालको हाम्रो वितरण या जनजीविकासँग जोडिएका प्रश्नहरूलाई हेर्ने हो भने मलाई तपाईँहरूलाई चाहिँ अलिक कुरा राख्न चाहन्छु। यो एउटा यो भाष्यलाई बढी प्रचार गरेर अस्थिरता सिर्जना गर्ने यतिखेर केही शक्तिहरू लागिरहेका छन्। तर साँच्चीकै भन्नुपर्दा आज पनि आम जनस्तरमा राज्यले विभिन्न कोणबाट सहुलियत प्रदान गरेकै देखिन्छ। हामीले सामाजिक सुरक्षाको दायित्व यति धेरै बनेको छ कि तपाईँको एउटा घरमा दुईजना वृद्ध आमा बुवा हुनुहुन्छ भने उहाँले वार्षिक 1,00,000 रुपियाँ पाउनुहुन्छ। राष्ट्रिय बिमा भनेका छौँ हामीले 3,500 रुपियाँ जम्मा गर्यो भने 1,00,000 स्वास्थ्य बिमाको सहुलियत राज्यले प्रदान गरेको छ। अपाङ्गता भएकाहरूलाई सहुलियत गरेको छ। तपाईँको एकल महिलालाई राज्यले सहुलियत गरेको छ। अनि आधारभूत तहको शिक्षामा राज्यको सहुलियत छ, स्वास्थ्यमा सहुलियत छ। यति धेरै दायित्व राज्यले वहन गरिरहेको छ। एउटा घरमा न्यूनतम एकजना या निजामती छ, या शिक्षक छ, या सेना छ, या प्रहरी छ, या चाहिँ त्यहाँ अपाङ्गता छ, जो भए पनि राज्यले चाहिँ त्यो किसिमले पनि हेर्ने हो भने यति धेरै व्यवहार हामीले चाहिँ झन्डै 12 खर्बको यो चालुतर्फको यो दायित्व कोही नभयो भने पेन्सनमा छ, कोही व्यवसायमा छ, कहीँ न कहीँबाट कोही किसान छ, किसानले पनि सहुलियत पाएको छ। यसरी राज्यको सहुलियतबाट वञ्चित भएको, वञ्चितीकरणमा परेको कुनै घर छैन जस्तो लाग्छ मलाई। काहीँ न काहीँबाट राज्यले सम्बोधन गरेको स्थिति छ र यो दायित्वलाई राज्य यतिखेर वहन गरिरहेको छ। आज पनि हामीले तपाईँ अन्य मुलुकका अभ्यासहरूलाई त्यहाँका चाहिँ यो सामाजिक सुरक्षा कहाँ कति छ भनेर हेर्ने हो भने विकसित मुलुकमा पनि यो खालको चाहिँ तपाईँ पाउनुहुन्छ। तर मात्रै के हो भन्दाखेरि हामीले आजको मुलुकको विकासलाई जुन स्तरमा चाहिँ अगाडि बढाउनु पर्ने हो त्यसमा केही जटिलताहरू भयो। हाम्रो भू बनौट आज पनि नेपाल उच्च जोखिममा राखिएछ। कहिले चाहिँ हामीले चाहिँ भूकम्पको सामना गर्नुपर्ने, कहिले नाकाबन्दीको सामना गर्नुपर्ने, कहिले बाढी डिजास्टरको चाहिँ सामना गर्नुपर्ने। हिजो पनि यो मुलुकले 7% आर्थिक वृद्धि दर त गरेकै हो नि, नगरे हो र जिडिपी त बढेकै हो।
तर यी कुराहरू हिजोका कुरा हुन्, अहिले यहाँलाई काम गर्न केमा समस्या छ भन्नु खोजेको?
अहिले पनि तपाईँले देख्नु भएन, यो अलि अघिल्लो पटक चाहिँ यत्रो डिजास्टर आएको, त्यसको सामना त नेपालले गर्नु परेन। बाढी पहिरोले जनजीवन निकै धेरै प्रभावित भएन, त्यसको पुनर्निर्माण गर्नुपर्ने होला। भूकम्प गयो अस्ति जाँगरको डोटी रुकुम लगायतका क्षेत्रमा, त्यसको पुनर्निर्माण गर्नुपर्ने छ। थप दायित्व चाहिँ विभिन्न प्रकारले थपिएको छ र हामीले ती दायित्वहरूलाई पुरा गर्दाखेरिका केही नियमित कार्यक्रमहरू स्वाभाविक प्रभावित भएका छन्। त्यसैले फेरि पनि नेपालको यो उच्च जोखिममा रहेको जुन परिवेश छ यसको सामना हामीले गर्नै पर्ने हुन्छ। त्यसका लागि पनि अहिले सरकारले हामीले हाम्रो यी देखिएका तमाम राष्ट्रिय समस्याहरूलाई क्रमशः समाधान गर्ने, नीतिगत सुधार गर्ने, अझ चाहिँ संविधानमा राज्य प्रणालीमा जे खालका अस्थिरताहरू रहे, आज चाहिँ विकसित मुलुक कसरी विकसित भयो भन्दा हामी छिमेकी मुलुकलाई लिन सक्छौँ, भारतलाई लिन सक्छौँ। आज तेस्रो पटक भारतका प्रधानमन्त्रीले नेतृत्व गरिरहनु भएको छ। किन किन यति विकसित भयो त भन्दा शी जिनपिङले लामो समयसम्म सत्ताको नेतृत्व गरिरहनु भएको छ। हाम्रो देशमा त राजनैतिक अस्थिरताले आजको 28 वर्षको यो समावधिमा 28 वर्षमा प्रधानमन्त्रीभन्दा बढी प्रधानमन्त्री हामीले जन्मायौँ। त्यसले गर्दाखेरि के देखियो त भन्दा यही समयकालमा पनि हेरौँ हामीले कति प्रधानमन्त्री पायौँ, कतिपटक सरकार परिवर्तन भयो। त्यसैले यो राजनैतिक अस्थिरता अन्त गरेर एउटा राजनैतिक स्थायित्व गर्न पनि अहिलेका प्रमुख प्रतिस्पर्धी पार्टीहरू चाहिँ हामी सहकार्य गरिरहेका छौँ।
हजुर,
त्यसैले यो साना पार्टीले बिचमा चाहिँ खेल्ने, सरकार विघटन गर्ने, गोटी बन्ने, त्यस्ता थुप्रै कुराहरूले गर्दाखेरि मुलुकले विकास गर्न सकेन। एउटा स्थायित्व सहितको सरकारको परिकल्पना गरिरहेको छ, त्यसको आधारमा आजको राज्य प्रणालीलाई हामी सुधार गर्न खोजिरहेका छौँ। हिजोका अभ्यासहरू हामीले चाहिँ संविधान जारी भएको 1 दशकको अनुभव अनुभूतिमा चाहिँ त्यसको प्रयोगमा कहाँ जटिलता रह्यो त कहाँ समस्या रह्यो त भन्दाखेरि ती समस्या रहेका कुराहरूलाई पनि यतिखेर समाधान गर्न खोजिरहेका
छौँ। हजुर, यी अस्थिरताहरू हटाउनुको लागि यहाँहरू दुईटा ठुला दल मिलेर सरकार सञ्चालन गरिराख्नु भएको छ। हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। जुन जनतामा देखेको महँगाई छ, केही निराशा छ, योबाट राहत पाउन आम नागरिकलाई कति समय लाग्ला? अब सरकारले कहिलेसम्म गर्न सक्ला यी कुराहरू?
हामी त्यही काममा क्रियाशील रहेका छौँ। हाम्रो उत्पादन उत्पादकत्व वृद्धि नभइकन हामीले हुन्छ हामीले चाहिँ अबको यो एकीकृत व्यापार रणनीतिलाई हामीले कूटनीतिक रूपबाट त्यसलाई सफल बनाउनु पर्ने हुन्छ। त्यसैले चाहिँ सरकारले आज चाहिँ हिजो हामीले नै बनाएका कानुनहरू हामीले नै बनाएका नीतिहरू हाम्रा लागि आज बाधक भयो। त्यतिखेर हामी आज चाहिँ यी सबै प्रश्नहरूको गम्भीरतापूर्वक नियन्त्रणले समीक्षा गर्दा त्यसको सुधारको कार्ययोजना तयार गरिरहेका छौँ, ताकि केही समयभित्र आन्तरिक लगानीलाई पनि हामी राम्रो किसिमबाट सञ्चालन गर्न सकौँ, बाह्य लगानीलाई पनि हामीले यथेष्ट रूपमा चाहिँ भित्र्याउन सकौँ, त्यो खालको नीति तर्जुमा गर्दैछौँ।
हजुर, आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग। अर्थ मन्त्रीज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।